You're with SBS Radio.
हिमाल चढ्न नै एकदमै साहसिक काम हो होइन, त्यहाँ पुगेर सुरक्षित भएर आउन नै गाह्रो छ। तपाईँले चाहिँ त्यो चढ्ने मात्र होइन, त्यो छिटो छिटो चढेर होइन एउटा कीर्तिमान राख्छु भनेर हिँड्नुभएको, कतिको गाह्रो अप्ठ्यारो के भयो?
आरोहण गर्ने क्रममा चाहिँ मेरो आफ्नै पर्सनली सहयोगी शेर्पा भन्ने थिएन, त्यहाँ नहुँदाखेरि चाहिँ अब हरेक कुरा म्यानेजमेन्टदेखि लिएर अक्सिजन बोक्ने, पानी तताउने, साउथ कोलबाट चाहिँ सगरमाथातर्फ लागेँ प्रिपेरिङ भएर। सगरमाथा चढेर चाहिँ मैले फेरि त्यही साउथ कोलमा क्याम्फोर, साउथ कोल भन्छ क्याम्फोरलाई, क्याम्फोमा फर्केँ। अब त्यो बेलामा मलाई स्ट्यान्ड बाई मसँग अब सहयोगी शेर्पा गाइडहरू, मेरो आफ्नो पर्सनल सहयोगी गाइडहरू थियो भने चाहिँ मलाई स्ट्यान्ड बाई पानी सानी तताइराख्ने, जस्तै मेरो अक्सिजनहरू प्रिपरेसन गरिराख्ने, बोक दिने हुन्थ्यो। त्यो चाहिँ जुन चाहिँ मैले जुन रेकर्ड गर्ने टाइममा चाहिँ मसँग त्यो थिएन, त्यो नभइसकेपछि आफैले प्रिपरेसन गर्दै जानुपर्दा चाहिँ अलिकति मलाई कठिन चाहिँ कठिनै भयो। अब एक्ज्याक्टली मैले टाइम पनि राम्रोसँग यति यही टाइममा गर्छु भनेर चाहिँ मैले गरेन, अब आफ्नो प्रिपरेसन गर्दै जाँदा त्यहाँनिर आएर पानी तताउने, आफ्नो पर्सनल थिङ्सहरू चाहिँ ल्याएर अर्को लोचेको क्याम्परमा छोडेँ, अनि त्यसपछि फेरि लोचेको समिटतर्फ अगाडि बढेँ म। त्यस्तै गर्दाखेरि चाहिँ लास्टमा अहिले मेरो यो जुन जिपिएस ट्र्याकबाट चाहिँ तपाईँको 6 hours 1 minute हुन पुग्यो, तर एकदम गाह्रो चाहिँ गाह्रो नै भयो, किनभने अब अलिकति स्पिडै कुद्नु पऱ्यो, किनभने जुन मेरो जिपिएस ट्र्याकले देखाउँदा पनि म सगरमाथाको टपबाट चाहिँ साउथ कोल भन्ने ठाउँ क्याम्फोरमा आइपुग्दा चाहिँ माथि जाँदाखेरि त्यो बाटो मैले एराउन्ड 5 hours जति लागेको थियो होला साउथ कोलबाट समिट पुग्नलाई। त्यो बाटो चाहिँ मैले डिसेन्ड गर्दाखेरि 29 or 30 minutes मात्रै देखाएको छ मेरो जिपिएसले। एकदमै गाह्रो चाहिँ गाह्रो भयो, तर एकदम खुसी पनि छु।
कति अघि तपाईँले यसको लागि तयारी गर्न थाल्नुभएको?
मलाई धेरै पहिलादेखि नै कुनै न कुनै नयाँ रेकर्ड चाहिँ राख्ने सोच चाहिँ थियो, तर भए पनि अलिकति सम्भव नदेखेको, अब भनौँ न आर्थिक अवस्थाले गर्दाखेरि, आफ्नो फेरि पेसा पनि, जुन चाहिँ शेर्पाले चाहिँ वर्षमा 2 seasons अथवा 3 seasonsम्म काम गर्नेहरूले सिजनकै बेलामा आफै आफ्नो पर्सनल तरिकाले हिमाल चढिदिएपछि अलिकति अब आर्थिक अवस्था जुटाउन गाह्रो हुने, त्यो भइसकेपछि अब यस वर्ष चाहिँ अब हामीले जुन पाइनियर एडभेन्चर चाहिँ म लगायत हामी 4 मेरो पार्टनर्सले चाहिँ ल हाम्रो कम्पनीकै लगानीबाट चढौँ न त, यो खर्च हाम्रै कम्पनीबाट बिहोरौँ भनेर चाहिँ हामीले त्यो मार्फत लागेपछि चाहिँ मैले बल्ल अब एउटा भनौँ न विश्व रेकर्ड त अब कीर्तिमान कायम त अब सगरमाथा चढ्ने बित्तिकै धेरैवटा पहिल्यै हिमाल चढेँ, एउटा रेकर्डै हो त्यो, लागि मेरो एउटा कीर्तिमानै हो। तर जुन चाहिँ अब अहिले यो स्पिड क्लाइम्बिङको रेकर्ड चाहिँ मैले अनि यसमा यसरी नै गर्दाखेरि चाहिँ मैले सफल पार्न सकेँ जस्तो लाग्छ अहिले चाहिँ।
सगरमाथामा यसपालि धेरै मान्छेलाई चढ्नलाई सरकारले अनुमति दिएको कारण त्यो चाहिँ एकदम भिड भयो भन्ने कुरा पनि छ।
हामी बेस क्याम्प सेटअप भएर क्याम्प 2 तर्फ लागेँ, क्याम्प 2 लागेसकेपछि क्याम्प 2 पनि प्रायः जस्तो सबै टिमहरूले सेटअप गरिसकेको थियो। त्यस मार्फत चाहिँ तपाईँको त्यहाँनिर एकदमै एउटा ठुलो हावाहुरी बतास चल्यो, हावाहुरी बतास चल्दामा चाहिँ तपाईँको जुन हामीले सेटअप गरेको क्याम्प 2, क्याम्प 1 क्याम्प 3 लगाएको टेन्टहरू चाहिँ प्रायः जस्तो म्याक्सिमम् टेन्टहरू चाहिँ हावाहुरीबाट चाहिँ बाँच्न गयो, हावाहुरीले उडाइदियो। त्यसपछि फेरि अलिकति त्यो कतिपय मान्छेसँग त्यहाँ कतिपय कम्पनीसँग एक्स्ट्रा पनि थियो होला, कतिपयसँग थिएन, अनि मगाउनु पऱ्यो, फेरि नयाँ प्रिपरेसन गर्नु पऱ्यो। त्यसो भएपछि अलिकति लेट हुन गयो समिटको जुन भनौँ न फिक्सिङको कुराहरू भयो, फिक्स लाइन बनाउने रोप फिक्स लाइन गर्ने कुराहरू भयो, त्यहाँबाट प्रत्येक टिमको सामानहरू साउथ कोल भन्ने ठाउँमा ड्रप गर्नुपर्छ, त्यो पनि लेट हुन गयो धेरै। पहिला तपाईँको सगरमाथाको लास्ट इयरकै कुरा गर्दाखेरि मेको 13-14 समिट भएको थियो भने यसपालि अलिकति 2 लेट, त्यसपछि फेरि वेदर पनि त्यहाँबाट अलि लङ डिस्टेन्स खराब वेदर भइदिएपछि तपाईँको मे 22-23 चाहिँ वेदर एकदम राम्रो छ भनेर सबै टिमको वेदर फोकसले देखाएपछि चाहिँ प्राय म्याक्सिमम् टिम चाहिँ त्यो दिन फोकस गर्न गयो, समिट पुस चाहिँ त्यो दिन गर्न गयो। त्यसपछि 381 चाहिँ क्लाइन्ट्स मात्रै, कुनै क्लाइन्ट्सको दुईवटा शेर्पा, कुनैको तिनवटा, कुनैको सिङ्गल त भइ नै हाल्छ एउटा एकजना शेर्पा। नेपाली क्लाइम्बरहरू धेरै छन्। त्यो 22 र 23 चाहिँ अलिकति ट्राफिक जाम भन्छ, खासै चाहिँ ट्राफिक जाम त पहिला पनि भइरहने नै कुरा हो। त्यसमा चाहिँ तपाईँको अब अलिकति वेदरले पनि राम्रोसँग साथ नदिएको, नेपालीको वेदर पनि अलिक छिनछिनमा चेन्ज हुने विगतको वर्षभन्दा चाहिँ, त्यस कारणले नि पनि होला। अब त्यहाँ अब अलिकति घटनाहरू पनि घट्यो, तपाईँको लङ टाइम बस्नुपर्छ ट्राफिक जाममा, लङ टाइम वेट गर्नु पर्दाखेरि अक्सिजनहरू सकिने हुन्छ, इस्टिमेटको अक्सिजन अनुसारले पुग्दैन, त्यो अनुसारले त्यस्तै त्यस्तै भएपछि अब अक्सिजन नपुगेर भन्ने कुरा पनि त भएन। तर तपाईँको अलिकति हिमालमा त हो, सबै हरेक कुराको समस्या हुँदै जान्छ, त्यो भएर पनि अब एक्सिडेन्ट हुन गयो जस्तो लाग्छ। अब त्यसपछिको 23 विन्डोजपछि चाहिँ अब अर्को नयाँ यो मे मन्थभित्र चाहिँ तपाईँको नयाँ विन्डो पाइन्छ कि पाइँदैन भनेर सबै अतालिएपछि मान्छेहरू चाहिँ 22 र 23 बढी पुस गर्नु गएर चाहिँ अलिकति ट्राफिक जाम भएको जस्तो पनि लाग्छ मलाई।
अब तपाईँले जुन यो कीर्तिमान राखे भन्नुभएको छ नि होइन, यसको चाहिँ आधिकारिकता नेपाल सरकारले पुष्टि गरिसकेको छ?
यो चाहिँ तपाईँको नेपाल सरकारले पुष्टि, नेपाल सरकारले नै भनौँ न, जुन चाहिँ त्यहाँनिर हुन् हरेक एक्सपिडिसनमा एकजना लेजेन्ड अफिसर भन्ने एलो भने चाहिँ गभर्मेन्टले पठाइदिनुहुन्छ। जुन गभर्मेन्टले पठाउने चाहिँ एकजना हुनुहुन्थ्यो ज्ञानेन्द्र श्रेष्ठ भन्ने, उहाँले चाहिँ यो ठिक छ, यो रेकर्ड पुष्टि भयो भन्नुभएको छ। अनि हामीले त्यही मार्फत मेरो जुन जिपिएसको ट्र्याकबाट पनि उस गर्दा मैले अब हरेक न्युज पत्र पत्र पत्रिकामा पनि दिएँ। अनि अब नेपाल म आएदेखि नै अहिलेसम्म नेपाल टुरिज्म बोर्डमा चाहिँ आज पनि जान पाएको छुइनँ। अब उहाँहरूले त्यही आधारले पनि अब मेरो जुन चाहिँ प्रुफलाई, मेरो पेपर्स डकुमेन्ट्सलाई चाहिँ क्लियर, मेरो क्लियर चेक गरिसकेपछि चाहिँ उहाँहरूले पुष्टि गरिदिनुहुन्छ भन्ने चाहिँ मलाई आशा छ।
अघि पछिको वर्षको तुलनामा यो वर्ष सगरमाथा आरोहीहरूको मृत्यु हुने सङ्ख्या अलिक बढेको छ, त्यसको कारण के जस्तो देख्नुभयो तपाईँले?
कोहीलाई चाहिँ तपाईँको अब चिसोको कारणले हुने, अब हरेक कुरा हुन्छ नि तपाईँको, कसैलाई चाहिँ अब अल्टिट्युड सिकनेस हुने, कसैले चाहिँ अब केही कमी कमजोरी भएको खण्डमा हुने, हरेक कुरा अब वेदर डिपेन्ड्स अफ द वेदर कन्डिसन पनि भयो, अनि आफ्नो फिजिकल फिटनेस हरेक कुरा भयो, यसमा चाहिँ अलिकति तर पनि अब म चाहिँ के भन्न चाहन्छु भने हिमाल आरोहण गर्ने त्यति सजिलो काम पनि होइन। यसमा चाहिँ तपाईँ हामीले जोडले चाहिँ जोड एकदमै दिमाग लगाएर गर्नुपर्ने काम चाहिँ के देखिन्छ भने हरेक सेक्टरमा केयरलेस नगरिदिने। उहाँहरू क्लाइन्ट्स हुनुहुन्छ, उहाँहरू यति धेरै लगानी गरेर चाहिँ यहाँ नेपालमा हिमालयन गर्न आउनुहुन्छ, तर उहाँ चाहिँ उहाँको अभिभावक जस्तो हुनु पऱ्यो। हामीले चाहिँ अभिभावकको हिसाबले चाहिँ हामीले काम गरिदिनु पऱ्यो, उहाँको रेखदेख गरिदिनु पऱ्यो सबै कुरा, मलाई चाहिँ त्यस्तो लाग्छ। किनभने अब त्यो रिस्क ठाउँमा आइसकेपछि एडभेन्चर जस्तो ठाउँमा चाहिँ उहाँ हामी कम्पनी मार्फत आइसकेपछि चाहिँ हामीले चाहिँ एकदमै अभिभावक तरिका अभिभावकको हिसाबले अरू अब नगरेको भन्ने पनि होइन यसमा, तर धेरै कुराहरू छ यसमा। अब तपाईँको अब भनेर त अब साध्य नै छैन, कति धेरै लामो कुराहरू हुन्छ होइन। अब आइरहन हामी नि त्यहाँनिर गएर 60 डेजको टाइम एक्सपेन्ड गरेर बस्छौँ, धेरै नै लामो कुराहरू छ यहाँ।
तपाईँले सगरमाथा चढ्नुभयो क्या, 5 चोटि भइसक्यो होइन, यो समयमा चाहिँ सगरमाथामा कस्तो परिवर्तन आएको देख्नुभएको छ?
मैले जब सगरमाथाको अरण
पग्लेको भन्छ के भन्छ नि होइन,
पहिलाभन्दा
चाहिँ हिउँहरू अलिक पग्लेको छ जस्तो के भन्छ नि त्यो भनिदिनु अहिले, अनि त्यसपछि फर्को।
तपाईँको जुन चाहिँ सगरमाथाको तपाईँको मैले 2011 मैले सफल आरोहण गर्न पुगेँ, त्यस टाइम त्यो टाइमभन्दा अहिलेको यो टाइममा चाहिँ जुन चाहिँ खुम्बु आइसफलको कुरा छ, स्टार्टिङ हामी आधार शिविरबाट खुम्बु आइसफलतर्फ लाग्छौँ। खुम्बु आइसफलको कन्डिसन चाहिँ त्योभन्दा अलिकति बेटर, किनभने आइसफल खुम्बु आइसफल नै चाहिँ मुभिङ अलिकति हुने त्यस्तो चाहिँ पहिलाको जस्तै सेम छ। जुन चाहिँ माथिबाट अब खुम्बु आइसफल लोलाबाट नुप्चे फेसबाट झर्ने एप्लायन्सहरू चाहिँ धेरै कम छ, ठुलो एप्लायन्सहरू आउने सम्भव चाहिँ धेरै कम छ पहिलाको जस्तो। जस्तै 2014 एप्लायन्सले धेरै हाम्रो शेर्पा साथीहरूको ज्यान गुमाउनु पऱ्यो, त्यस्तो चाहिँ अलिक कम छ।
के कारणले
यो चाहिँ अब के भन्ने, अब जुन चाहिँ आउने जति भाग छ त्यो चाहिँ लगभग आइसकेको रहेछ पहिले नै, अब भनौँ न आफ्टर एर्थक्विक होला, त्यो एर्थक्विकको टाइममा पनि त्यो जुन एप्लायन्सहरू आइसको डिकाहरू खसिसकेको हुनुपर्छ। अनि त्यसपछि तपाईँको क्याम्प टूको कन्डिसन पनि ठिक छ। विगतको दिनभन्दा क्याम्प टू अहिलेको तुलनामा धेरै सफाइ पनि छ, सरसफाइ पनि देखिरहेको छु मैले। तर मैले एउटै मात्रै चाहिँ के सम्भव देखिएन भने साउथ कोलको कन्डिसन माथि तपाईँको टप हिलरी स्टिप भन्छ, त्यहाँनिर अब स्नो कन्डिसन भन्छ, हिलरी स्टिप खस्यो,
हिलरी स्टेप जुन छ त्यो चाहिँ छैन अब भन्ने पनि एकदम चर्चामा आइरहेको छ होइन, खासमा कुरा चाहिँ के हो?
मेरो अनुभवमा चाहिँ हिलरी स्टिप छैन, होइन हिलरी स्टेप त्यहीँ छ, हिलरी स्टेप खसेको पनि छैन। जुन हिलरी स्टेपको पार्टमा चाहिँ स्नो फल भएपछि पहिलाको स्टेप चाहिँ स्नो लेभलले अलिकति त्यसलाई चाहिँ अब स्नो पार्ट बनाइदियो क्या, अलिकति पहिला रकी पार्ट थियो भने अहिले स्नो पार्ट भएको छ, त्यति नै हो। त्यहाँबाट हिलरी स्टेपको रक खसेर गएको, हिलरी स्टेप नै भत्किएर गएको, त्यहाँ लगेर फेरि अर्को ढुङ्गा थपेर हिलरी स्टेप प्लेन भएको भन्ने केही पनि छैन। त्यहाँ चाहिँ पहिलाको भन्दा अलिकति सजिलो टाइपको भएको, धेरै सजिलो नै भएको छ हिलरी स्टेप चाहिँ।
अर्को कुरा गर्दा चाहिँ सगरमाथाको फोहोरकै कुरा गर्नुभयो तपाईँले पनि होइन, यो सरसफाइ अभियान चाहिँ त्यति प्रभावकारी नभएको भन्ने कुरा पनि आइरहेछ, त्यहाँ कतिको धेरै फोहोर छ अझै पनि र यसलाई कसरी सफा गर्न सकिन्छ?
विगतको सगरमाथाको विगत वर्षको आधार शिविर र अहिलेको तुलनामा सगरमाथाको आधार शिविर अहिले धेरै क्लिन छ। अब क्याम्प टू पनि धेरै पहिलाको तुलनामा धेरै यो वर्ष मैले धेरै सफाइ देखेँ। जुन चाहिँ साउथ कोलको फोर कन्डिसन चाहिँ एकदमै म्याक्सिमम्, जस्तै मसँग मैले म्याट बोकिनँ, क्लाइम्बिङ म्याट बोकेन भने पनि मलाई त्यति जाडो हुन्छ जस्तो फिल छैन, किनभने अलरेडी नै पुरानो टेन्टहरू भाँचेको ड्याम्मै चाङ हुन्छ, त्यो माथि टेन्ट आएपछि न्यानो नै हुन्छ फिलिङ चाहिँ मलाई लाग्छ, किनभने त्यति धेरै फोहोर छ त्यहाँनिर चाहिँ। साउथ कोलबाट 1 केजी फोहोर आधार शिविर झार्दाखेरि ल्याउँदाखेरि म कति पैसा दिने? एक सिजनमा मिनिमम 500 बढी शेर्पा क्लाइम्बर्स हुन्छ, उहाँहरूले चाहिँ जुन विदेशीको सामानहरू अक्सिजन टेन्टहरू चाहिँ उहाँ हामीले ड्रप गर्नु जाँदाखेरि चाहिँ साउथ कोल भन्ने ठाउँमा बिफोर समिट हामी मिनिमम 2 म्याक्सिमम् 3 चाहिँ अगाडि ड्रप गर्नै पर्छ। त्यहाँ ड्रप गर्नु पर्दाखेरिमा चाहिँ आउँदाखेरि त खालि आइने भने होइन, जुन सामान ड्रप गर्छौँ अनि हामी फर्किँदा त्यो सामान ड्रप गरेपछि क्याम्प टू फर्किन्छौँ, क्याम्प टू फर्किँदाखेरि चाहिँ खालि आउने भयो, त्यो खालि आउने क्रममा चाहिँ 1 केजीको यति पैसा आउँछ, अलिकति राम्रै पैसा राखेर चुपाले गर्न सक्ने काम पनि होइन। अनि त्यो भइसकेपछि एकजना शेर्पाले यति पैसा यति केजी ल्याउनै पर्ने तर यति पैसा पाउने नै हो भनेर यसरी गऱ्यो भने चाहिँ 500 चाहिँ तपाईँको दुईचोटि जाँदाखेरि चाहिँ एकजनाले 5-5 केजी मात्रै ल्याए तापनि दुईचोटि जाँदाखेरि त 2500 केजी फोहोर ल्याउने भयो। 2500 केजी फोहोर भनेको त तपाईँको त्यहाँनिर त्यो साउथ कोललाई त्यस्तै तरिकाले क्लिन गर्दै जाने हो भने अबको 2 सिजनभित्र चाहिँ साउथ कोलमा चाहिँ 1 टुक्रा फोहोर नै हुँदैन, मलाई आश्चर्य त्यति लाग्छ।
Hear more stories in your language by visiting sbs.com.au.